यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अश्वित अरियाल। शुरूमा प्रमुख समाचार। नेकपा एमाले भित्रको विवाद समाधान नजिक, विवाद समाधान कार्यदलको बैठक भोलि पुनः बस्ने। जनता समाजवादी पार्टी नेपाल जसपाको विवाद निरूपण गर्न निर्वाचन आयोगद्वारा इजलास गठन। निषेधाज्ञा खुकुरू भएसँगै कोरोना संक्रमणमा वृद्धि, देशभर आज थप 2979 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 28 जनाको मृत्यु। आज थप 1333 जना कोरोना संक्रमण मुक्त। र हेइटीका राष्ट्रपति जोभेनेल मोइसीको गोलीहानी हत्या। नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदल विवाद समाधानको नजिक पुगेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता सहभागी कार्यदलको आज सिंहदरबारमा बसेको बैठकपछि दुवै पक्षका नेताले छलफल निष्कर्ष नजिक पुगेको बताउनुभयो। कार्यदलका सदस्य एवं पार्टी प्रवक्ता प्रदीप गेवालीले छलफल सकारात्मक रहेको जानकारी दिनुहुँदै पार्टीभित्र देखा परेका विवाद भोलिसम्ममा समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
हामी निष्कर्ष उन्मुख छौं। कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने, उहाँहरूका भावनाहरू बुझ्ने कुराहरू पनि भइरहेको छ। कार्यदलभित्र चाहिँ छलफलहरू सकारात्मक र निष्कर्ष उन्मुख छन्। अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुङ्गिन्छ भन्ने मेरो विश्वास छ।
कार्यदलका सदस्य एवं नेता गोकर्ण विष्टले छलफल सकारात्मक रहेको र पार्टीभित्र देखा परेका विवाद समाधान निष्कर्ष नजिक पुगेको जानकारी दिनुभयो।
पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई पूर्वत अवस्थामा फर्काएर क्रियाशील बनाउने सन्दर्भमा विगत केही समयदेखि नै लगभग हामी सहमतिमा पुगेका छौं। बाँकी अरू केही मुद्दाहरूमा हामीले अलि मिलाउनु पर्ने कुराहरू बाँकी थियो। ती विषयहरूमा समेत पनि हामीले गम्भीरता साथ छलफल गरिरहेका छौं। हाम्रो बीचको जुन दूरी थियो, अविश्वासको खाडल थियो, यसलाई कम गरेर समाधानको एउटा बिन्दुको नजिकमा आइपुगेका छौं।
नेता विष्टले 2075 जेठ 2 कै संरचना अनुसार जनवर्गीय संगठनहरूलाई पूर्ववत अवस्थामा फर्काउने, पार्टी केन्द्रीय कमिटिको संख्या, एमालेमा रहेका पूर्व माओवादी नेताहरूको व्यवस्थापन र अदालतको मुद्दाका विषयमा सहमति नजिक पुगेको जानकारी दिनुभयो। निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल जसपाको विवाद निरूपण गर्न इजलास गठन गरेको छ। आयोग पदाधिकारीको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा 5 सदस्यीय इजलास गठन गरेको हो। आयोगले सुनवाईका लागि आगामी साउन 3 गते आइतबार दुवै पक्षलाई बोलाउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। राजनीतिक दल सम्बन्धी ऐन अनुसार हिजो दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरिएकोमा सहमति नभएपछि सुनवाईका लागि इजलास गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
पार्टीको आधिकारिकता सन्दर्भमा निवेदन पेश भएको छ। त्यस सन्दर्भमा अर्को पक्षबाट लिखित जवाफ पनि पेश भइसकेको र कानूनी व्यवस्था बमोजिम आपसी सहमतिद्वारा विवाद निरूपण गर्ने प्रयोजनका लागि दुवै पक्षलाई आयोगमा बोलाएर छलफल पनि सम्पन्न भएको छ। उक्त छलफलबाट विवाद चाहिँ निरूपण नभएको अथवा आपसी सहमति चाहिँ कायम हुन नसकेको हुँदाखेरि त्यसलाई सुनवाईकै प्रक्रियाद्वारा निरूपण गर्नुपर्ने भएकोले राजनीतिक दल सम्बन्धी 2073 दफा 45 बमोजिम सुनवाई प्रक्रियालाई अगाडि बढाउन इजलास गठन भएको हो।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो भने महन्त ठाकुर पक्षले विवादका सम्बन्धमा लिखित जवाफ दिएको थियो। पूर्व माओवादी नेताहरूले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। अधिवक्ता सरोज बुढाथोकीद्वारा हस्ताक्षरित निवेदन बुझाउन आज अधिवक्ता बुढाथोकीसँगै एमाले नेताद्वय लील बहादुर थापा र रामचन्द्र मण्डल आयोग पुग्नु भएको थियो। प्रत्येक 5 वर्षमा महाधिवेशन गर्नुपर्नेमा माओवादीले 2069 यता महाधिवेशन नगरेको र 2073 साउन 13 पार्टी एकताका नाममा आयोगलाई झुठो विवरण पेश गरेको भन्दै माओवादी केन्द्रको एकता खारेज गर्न माग गरिएको निवेदनमा उल्लेख गरिएको छ। एमाले तिर लागेका कारण तत्कालीन प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरी, राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल, प्रदेश सभा सदस्य मण्डल लगायतलाई माओवादीले कार्यवाही गरेको थियो। नेपालमा कोरोना संक्रमण पुष्टि हुने दर बढ़दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण प्रसाद पौडेलले आज देशभर पीसीआर परीक्षण गरिएका मध्ये 26.5% संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। दैनिक परीक्षण दर हेर्दा संक्रमित संख्या बढ़दो रहेको जानकारी गराउनुहुँदै प्रवक्ता पौडेलले आज सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 50% र गण्डकी प्रदेशमा 39.5% संक्रमण पुष्टि भएको बताउनुभयो। आज देशभर 2,979 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 11,898 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा 2,979 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज 1,333 जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणका कारण थप 28 जनाको मृत्यु भएको छ। ललितपुरमा भेरोसिल खोपको दोस्रो मात्रा आगामी शुक्रबार र शनिबार लगाइने भएको छ। कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका 60-64 वर्ष उमेर समूहका नागरिकलाई यही असार 25 र 26 गते खोप लगाउन लागि हो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशको राजनैतिक अवस्था, संविधान कार्यान्वयन, कोरोनाबाट उत्पन्न परिस्थिति लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले कोरोना विरूद्धको खोप सबैलाई लगाउने गरी ल्याउन सरकारले पहल गर्नुपर्ने, जातीय विभेद गर्नेलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नुभयो। त्यसै गरी सांसदहरूले देशका विभिन्न भागमा बाढ़ी र पहिरोबाट भएको क्षतिको तथ्याङ्क संकलन गरी पीड़ितलाई तत्काल राहतसहित पुनर्वासको व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको 61 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2076 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2076 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी आइतबार दिउँसो 1 बजे बस्नेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। पर्वतको कुस्मा नगरपालिका सुन्दरी खोलामा आएको बाढ़ीले गाड़ीसहित बगाउँदा बेपत्ता भएका दुईजना अझै भेटिएका छैनन्। बाढ़ीले बगाएको गाड़ी मोदी खोलाको बीच भंगालोमा भेटिए पनि गाड़ीमा सवार दुईजनाको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो। म्याग्दीको मंगला गाउँपालिका 5 छिसवाङमा खहरे खोलामा आएको बाढ़ीले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ। खहरे खोलामा आएको बाढ़ीले थमबहादुर बुढ़ाको घर बगाउँदा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका 6 रातो ढुंगाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी, पहिरो र डुबानमा परि गत जेठ 30 गतेदेखि आजसम्म 44 जनाको मृत्यु भएको छ भने 27 जना बेपत्ता भएका छन्। गृह मन्त्रालयको तथ्याङ्क अनुसार मृत्यु हुनेहरूमा 24 जना पुरूष र 13 जना महिला र 7 जना बाल बालिका रहेका छन्। बाढ़ी, पहिरो र डुबानमा परि सो अवधिमा 60 जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ। बाढ़ी पहिरोमा परि 27 जना बेपत्ता भएकामा 17 जना पुरूष र 6 जना महिला र 4 जना बाल बालिका रहेका छन्। गृह मन्त्रालय का अनुसार बाढ़ीका कारण 1428 वटा घर डुबानमा परेका छन् भने 1154 वटा घर परिवारका 5385 जना विस्थापित भएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संविधान र निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार समावेशी प्रतिनिधित्व गराउने विषयमा राजनैतिक दल अझ बढ़ी जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका सम्बन्धमा राजनैतिक दलका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिहरूसँग आज गरेको छलफलमा प्रमुख आयुक्त थपलियाले संविधानले समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तमा आधारित राज्य व्यवस्थाको परिकल्पना गरेको सन्दर्भमा राजनैतिक दलको संगठन संरचना र प्रतिनिधित्व पनि सोही बमोजिम व्यवस्थित हुनुपर्नेतर्फ राजनैतिक दलहरूको ध्यान आकर्षण गराउनुभयो। छलफलमा संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दललाई आमन्त्रण गरिएकोमा नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल लगायत 12 राजनैतिक दलको सहभागिता रहेको थियो। कार्यक्रममा निर्वाचन आचार संहिता, निर्वाचन संचालन तथा व्यवस्थापन, राजनैतिक दल र राजनैतिक दलको भूमिका, लैंगिक तथा समावेशी नीति एवं समावेशी व्यवस्थापन लगायतका विषयमा छलफल भएको आयोगले जनाएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा बाल बालिकाहरू लामो समयदेखि घरभित्रै बस्न बाध्य छन्। बाल बालिकालाई घरभित्रै कसरी सकारात्मक र रचनात्मक बनाउन सकिन्छ भन्ने यति बेला अभिभावकको मुख्य चिन्ता र चासोको विषय बनेको छ। सुर्खेतबाट संवाददाता आकाश तारा बैकको रिपोर्ट।
निषेधाज्ञाका बेला बालबालिका घरभित्रै बस्न बाध्य छन्। बाल बालिकामा एकातर्फ कोरोनाको सन्तरास रहेको छ भने अर्कोतिर साँगो र घेरामा कैद भइरहेको महसुस भइरहेको छ। जिज्ञासा र चञ्चलताको तीव्रतामा हुर्किरहेका बाल बालिकालाई निषेधाज्ञाका बेला उनीहरूको मनोविज्ञान बुझेर दैनिकीलाई रचनात्मक बनाउनु पर्ने मनोचिकित्सक डाक्टर सुशील समदर्शीको भनाइ छ।
बाल बच्चालाई चाहिँ कोरोनाको डर त्रासबाट हामीले टाढा राख्नलाई उनीहरूलाई सही जानकारी दिनु पर्यो। हामीले खालि मोबाइल, टिभी अथवा एकै ठाउँमा बसेर अन्य क्रियाकलाप गर्नुभन्दा पनि आफूसँगै विभिन्न रचनात्मक क्रियाकलापहरू जस्तै घरमा अन्य खेलहरू खेल्ने।
बाल बालिकालाई लामो समय एकान्तमा बस्दा वा यस्तो संक्रमणको बेला बढ़ी आँतिने र झिझिने अवस्था आउन सक्छ। यसमा अभिभावकको भूमिका रचनात्मक तथा अझ प्रभावकारी बनाइनुपर्ने बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीको सुझाव छ।
बाल बालिकाहरू स्कूल बन्द छ, घरमा उनीहरूलाई प्रसिद्ध भएर राख्नुभन्दा घरका घरेलु कार्यहरू पनि सिकाउँदै लगेको राम्रो हुन्छ। घरमा अभिभावकले बाल बालिकाहरूलाई
विद्युतीय सामग्रीको बढ़दो प्रयोगसँगै टेलिभिजन र सामाजिक सञ्जालमा मात्र बाल बालिकालाई छोड्दा उनीहरूमा पर्न सक्ने नकारात्मक प्रभाव बारे अभिभावक सचेत हुनुपर्ने नर्सिङ अधिकृत कृष्णा खनालको भनाइ छ।
दिनचर्या असर नगरोस् भन्नको लागि अभिभावकहरूले उनीहरूको उमेर अनुसार चाहिँ घरभित्रै रहेर खेलाउने, सानसानो कामहरू लगाएर रचनात्मक पनि हुने र सृजनात्मक पनि हुन सक्छ।
निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा बाल बालिकाहरू घरमै बसिरहेका बेला अभिभावकले उनीहरूको मनोविज्ञान बुझेर दैनिकीलाई सहज बनाउने तर्फ सोच्नुपर्छ। यस्तो अवस्थामा बाल बालिकालाई माया गरेर सकारात्मक ऊर्जा दिनुका साथै पारिवारिक उत्तरदायित्व र अभिभावकत्वको आभास दिन सक्नुपर्छ। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
सुजाता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा 8 प्रहरी घाइते भएका छन् भने प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। पूर्व चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका 1 लोथर पुलदेखि राप्ती नगरपालिका 4 डडुवासम्मको राजमार्गको दायाँ बायाँ 500 मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। आज बेलुकी 7:30 बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो। भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले राजमार्ग अवरूद्ध गर्ने, बीच सड़कमा भीड़ जम्मा गरी हुलहुज्जत, ढुंगामुड़ा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोड़फोड़, आगजनी तथा हुलदंगा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकाले कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। समयमा नै काम नगर्ने र आर्थिक वर्षको अन्तिममा विकास निर्माणका लागि छुट्याइएको बजेट सक्ने प्रवृत्ति बढ़दो छ। असारभित्र पुँजीगत खर्च सक्ने पर्ने नाममा हुने गरेको असारे विकास प्रभावकारी नहुने भन्दै समयमा नै काम गर्ने वातावरण बनाउनु पर्नेमा जाजरकोटका स्थानीयले जोड़ दिएका छन्। जाजरकोटबाट संवाददाता बद्री पन्तको रिपोर्ट।
त्यति बेला जाजरकोट जिल्लामा बजेट सक्न असारे विकास निर्माण कामले तीव्रता पाएको छ। सड़क खन्नेदेखि खोला किनारमा तारजाली लगाउने लगायत काम धमाधम भइरहेका छन्। असार मसान्तसम्मको बजेट खर्च निराशाजनक देखिएपछि यति बेला सरकारी कार्यालय र स्थानीय सरकारलाई बजेट सक्न भ्याइनाभ्याइ भएको छ। सबै बजेट असारमै आएर खर्च गर्दा काममा गुणस्तर समेत नहुने जिल्ला समन्वय समिति जाजरकोटका सदस्य वीरबहादुर राउतको भनाइरहेको छ।
तब सम्झौता गरिने यो विभिन्न किसिमका काम गरिने जो भइरहेको छ यसलाई यथाशीघ्र रोक्नु पर्छ भन्ने जिल्ला समन्वय समितिको पनि यो चाहना हो र यो पब्लिकहरूको पनि चाहना हो।
जिल्लामा अहिले पूर्वाधार विकास कार्यालय, खानेपानी सिंचाई, ऊर्जा विकास कार्यालय, सामाजिक विकास कार्यालय, सड़क डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, घरेलु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पहाड़ी तथा साना किसानका लागि अनुकूलन आयोजना, कृषि विकास कार्यालय, स्वास्थ्य शिक्षा लगायत कार्यालयहरूमा प्रदेश तथा संघीय सरकारबाट प्राप्त पूँजीगत तर्फको ठूलो बजेट खर्च हुन सकिरहेको छैन। व्यवस्था परिवर्तन भए पनि काम गर्ने कार्यशैली भने पुरानै भएको यहाँका स्थानीयको भनाइ छ।
सड़क निर्माण, भवन, तारजाली, त्यसपछि विद्यालयका चाहिँ घेराबारहरू चाहिँ जुन गरिरहेछ, अनुगमन निरीक्षण सरकारले गर्नुपर्ने तदुपरि साथ गर्न नसकेको देखिन्छ।
असारको मसान्त लागुन्जेलसम्म कुनै योजनाहरू सम्झौता भइराखेका छन्। असार मसान्तको 25 गतेसम्म फाइनल बिल भनेका छन्, तर भर्खरै सम्झौता गरेर लाखौंको काम गरिरहेछन्।
असारको महिना सम्झौता हुने झन्डै 1-2 गते काम सुरु अहिले हुने, पानी परिराखेको, बिल मिलाउने, खाने अत्यन्तै दुरुपयोग देखिन्छ। वर्षेनी हामीले सुझाव दिइराखेको छौ।
असारमै हतार हतारमा काम गर्ने र बिल मिलाउने प्रवृत्ति वर्षौंदेखि चलिरहेको छ। यो प्रवृत्तिको अन्त्य हुनु जरुरी छ। पद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। हेइटीका राष्ट्रपति जोभेनेल मोइसीको आज गोलीहानी हत्या भएको छ। हेइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले पोर्ट औ प्रिन्स स्थित राष्ट्रपति निवासमा अज्ञात बन्दुकधारी समूहले स्थानीय समय अनुसार अपरान्ह 1 बजे आक्रमण गरी हत्या गरेको बताउनु भएको छ। आक्रमणमा प्रथम महिला मार्टिने मोइज समेत घाइते हुनुभएको छ। प्रधानमन्त्री जोसेफले घटनाको निन्दा गर्दै सर्वसाधारणलाई धैर्य धारण गर्न आग्रह गर्नुभएको छ। राष्ट्रपतिको हत्या कुन समूहले गर्यो भन्ने हालसम्म पत्ता नलागेको र घटनाबारे थप अनुसन्धान भइरहेको हेइटीको सरकारले जनाएको छ। हेइटीमा केही समय अघिदेखि राष्ट्रपति मोइसीको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको छ। 53 वर्षीय जोभेनेल मोइसी सन् 2017 फेब्रुअरीदेखि सत्तामा हुनुहुन्थ्यो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसको गम्भीर बिरामीको उपचारका लागि नयाँ औषधि इन्टरलेउकिन 6 प्रयोग गर्न सिफारिश गरेको छ। डब्ल्यूएचओले आज पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न परीक्षणबाट कोरोना भाइरसको उपचारका लागि इन्टरलेउकिन 6 प्रभावकारी पुष्टि भएकाले प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिश गरिएको जनाएको हो। कोरोना भाइरसका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाई औषधिले निको गराएको र यसले विशेष गरेर प्रतिरक्षा प्रणाली बढ़ाउने काम गर्ने र यो औषधि प्रभावकारी देखिएको बताइएको छ। इरानले आणविक हतियार बनाउन मिल्ने प्रशोधित युरेनियमको उत्पादन शुरू गरेको छ। राष्ट्रसंघीय आणविक संस्थाले इरानले सोबारेमा जानकारी दिँदै अनुसन्धान प्रयोजनका लागि मात्र युरेनियम प्रशोधन थालेको दावी गरेको बताएको छ। बेलायत, फ्रान्स र जर्मनीले इरानले सो कदमले स्थगित आणविक वार्ता पुनः शुरू हुनेमा अन्यून उत्पन्न भएको बताएका छन्। भारतमा मोदी सरकारका 12 मन्त्रीले राजीनामा दिएका छन्। 12 मन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्री परिषद विस्तार गर्न लाग्नु भएको बीबीसी हिन्दीले जनाएको छ। भारतमा सन् 2022 उत्तर प्रदेश सहितका 5 प्रमुख राज्यमा विधानसभाको चुनाव हुँदैछ। अब आर्थिक समाचार।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनमा कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न अर्थ मन्त्रालय मातहतका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थमन्त्री पौडेलले अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकसँग कार्य सम्पादन सम्झौता गर्न बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रूपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन हुँदैन भन्ने विगतको मान्यतालाई परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले साउन एक गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको बताउनुभयो। राजस्व सचिव रामचरण पुरासैनीले कार्य सम्पादन सम्झौताले उत्तरदायित्व र जिम्मेवारी बढ़ाएको भन्दै त्यसले बजेटको कार्यान्वयनको नतिजा बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्य सम्पादन सम्झौता गरी बजेट मार्फत घोषित कार्यक्रमहरू पूरा गर्ने बताउनुभयो। त्यस अवसरमा सचिवहरूसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरूले समेत कार्य सम्पादन सम्झौता गर्नुभएको थियो। बीमा समितिले जीवन बीमा लेख सम्बन्धी निर्देशिका 2078 जारी गरेको छ। समितिले बीमा लेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एक रूपता कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको जनाएको छ। निर्देशिका अनुसार अब बीमा लेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आकलन तथा न्यूनीकरण सम्बन्धी योजना, बीमा लेख बजारीकरण योजना र न्यूनतम 3 वर्षको वित्तीय प्रक्षेपण सहित बीमा लेखको व्यावसायिक योजना तयार पार्नुपर्ने व्यवस्था गरिएको छ। बीमा कम्पनीले बीमा लेख अन्तर्गत 3 वर्षको बीमा शुल्क प्राप्त भएपछि मात्रै बीमा लेख समर्पण गर्न तथा बीमा लेख धितो राखी ऋण लिन पाउने व्यवस्था गरेको छ। निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिमिर्की एयरले सुर्खेत बेस क्याम्प बनाएर हेलिकप्टर सेवा शुरू गरेको छ। कम्पनीले कोरोना महामारीलाई ध्यानमा राख्दै उद्धार उपचारमा नागरिकलाई सहजता पुगोस् भन्ने उद्देश्यले सुर्खेत बेस क्याम्प बनाएर हेलिकप्टर सेवा शुरू गरेको जनाएको छ। सिमिर्कीले अत्यावश्यक बिरामीका लागि आधुनिक उपकरण, दक्ष डाक्टर सँगै हेलिकप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखिएको जनाएको छ। कृषि कर्ममा राम्रो काम गरेर उदाहरणीय बनेका स्याङ्जाका 9 जना कृषि उद्यमीहरूलाई पुरस्कृत गरिएको छ। स्याङ्जाको वालिममा कृषि फर्म मार्फत उदाहरणीय व्यक्ति बनेका उद्यमीहरूलाई पुरस्कृत गरिएको हो। उत्कृष्ट व्यावसायिक सोचलाई व्यवहारमा उतार्न सफल भएको भन्दै उनीहरूलाई नगद सहित पुरस्कृत गरिएको वालिङ नगर प्रमुख दिलीप प्रताप खाँडले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
सोह्रौं संस्करणको युरोकप फुटबलको दोस्रो सेमी फाइनल आज बुधबार राति इंल्याण्ड र डेनमार्क बीच प्रतिस्पर्धा हुँदैछ। बेमलिन स्टेडियममा इंल्याण्ड र डेनमार्क बीचको खेल राति 12:45 बजे शुरू हुनेछ। आज इंल्याण्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्। त्यसैले दुई ठूला टीम बीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमी फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा 4-2 गोलले हराएर फाइनल प्रवेश गरेको छ। इङ्ल्याण्ड क्वार्टर फाइनलमा युक्रेनमाथि 4-0 गोलको शानदार जित निकाल्दै अन्तिम 4 पुगेको हो। त्यस्तै राउण्ड अफ 16 इङ्ल्याण्डले उपाधि दावेदार जर्मनीलाई 2-0 गोल अन्तरले पराजित गरेको थियो। इङ्ल्याण्ड 25 वर्षपछि युरोकपको सेमी फाइनलमा प्रवेश गरेको हो। इङ्ल्याण्ड यसपटक अर्को इतिहास रच्ने योजनामा रहेको छ। डेनमार्क क्वार्टर फाइनलमा चेक रिपब्लिकलाई 2-1 गोल अन्तरले हराएर सेमी फाइनलमा पुगेको हो। त्यसअघि डेनमार्कले भने प्री क्वार्टर फाइनलमा वेल्सलाई 4-0 गोल अन्तरले पराजित गरेको थियो। डेनमार्क घरेलु टोलीलाई स्तब्ध बनाएर अघि बढ्न चाहन्छ। इङ्ल्याण्ड र डेनमार्क बीच अहिलेसम्म 21 पटक प्रतिस्पर्धा भएको छ, जसमा इङ्ल्याण्ड 12 खेलमा जित निकाल्दा डेनमार्कले 4 खेल जितेको छ। दुई टीम बीच 5 खेल बराबरीमा सकिएको छ। कोपा अमेरिकाको फाइनलमा दक्षिण अमेरिकी महारथी टोलीहरू अर्जेन्टिना र ब्राजिल भेट्ने भएका छन्। आज बिहान सम्पन्न दोस्रो सेमी फाइनलमा कोलम्बियामाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै अर्जेन्टिनाले ब्राजिल संघको उपाधि भिडन्त निश्चित गरेको हो। साबिक विजेता ब्राजिल पेरूलाई हराएर यसअघि नै फाइनल पुगिसकेको छ। नियमित समयमा 1-1 गोलको बराबरी खेलेपछि सिधै पेनाल्टी मार्फत नतिजा छिनोफानो गरिएको हो। अर्जेन्टिना 3-2 गोलले विजयी भएको हो। ब्राजिल र अर्जेन्टिना बीचको फाइनल खेल रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा आइतबार हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। हाल प्रदेश 2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश 1-2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश 1-2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 6.3 मिलिमिटर। काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, वर्षा 258.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 0.4 मिलीमिटर। र दिपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 26.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमाले भित्रको विवाद समाधान नजिक, विवाद समाधान कार्यदलको बैठक भोलि पुनः बस्ने। जनता समाजवादी पार्टी नेपाल जसपाको विवाद निरूपण गर्न निर्वाचन आयोगद्वारा इजलास गठन। निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणमा वृद्धि, देशभर आज थप 2979 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 28 जनाको मृत्यु। आज थप 1333 जना कोरोना संक्रमण मुक्त। र हेइटीका राष्ट्रपति जोभेनेल मोइसीको गोलीहानी हत्या। यसका साथै साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।